आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जीवनका दुर्गन्धको मिठोहरूमा हरपल मलाई साथ दिनुभयो। म त थिएँ केवल आफूलाई अनि आफ्नै निम्ति। यस्तैमा बोलावट भयो यो जीवनको, यही बोलावटमा कतै बिछोडका क्षणहरू, कतै मिलनका आशाहरू साँचेको छु भने केवल भोलि तपाईँसँग हुनलाई सधैँ सधैँ।
मिलनको त्यो आशामा बाँचिरहेछौ सधैँ सधैँ। हृदयभित्रका चोट लुकाई हाँसिरहेछौ सधैँ सधैँ। हामी फेरि मिलनको त्यो आशामा बाँचिरहेछौ सधैँ सधैँ। जब हामी त्यो घरमा हुन्छौ हाँसो सबै भाग्दछ यो जीवनको बाटोमा, यद्यपि हाँसो सबै भाग्दछ यो जीवनको बाटोमा। उसको दुःखलाई अब सानो छ केवल उनको सानो प्रेममा, उसको दुःखलाई अब सानो छ केवल उनको सानो प्रेममा। निराशको बादलले छेकेर पनि सान्त्वना येशूमा पाइरहेछौ। कहाँ हरायौ आज तिमी, बिछोडिएछौ आज हामी फेरि मिलनको त्यो आशामा बाँचिरहेछौ सधैँ सधैँ। जब हामी त्यो घरमा हुन्छौ तिमीलाई भुल्न अब गाह्रो छ यो जीवनको बाटोमा, तिमीलाई भुल्न अब गाह्रो छ यो जीवनको बाटोमा। क्रिस्टको आज्ञालाई पुरो गर्नु छ अब भइनको साथमा, क्रिस्टको आज्ञालाई पुरो गर्नु छ अब भइ साथमा। सुन्ने ताको पर्खालले बिछोडिया छौं आज हामी फेरि मिलनको त्यो आसमा बाँचिरहेछौं सधैं सधैं जब हामी त्यो घरमा हुन्छौं जब हामी त्यो घरमा हुन्छौं जब हामी त्यो घरमा हुन्छौं
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्कार अनि जय मसीह। प्रिय श्रोता मित्रहरू, आशा गर्दछु आज पनि तपाई सबै पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको निमित्त आफ्नो रेडियोको सेटको सामुन्ने आइपुगिसक्नु भएको छ होला। म विश्वास गर्दछु आज पनि हामी विशेष कुरा यो बाइबल अध्ययनबाट सिक्नेछौ। त श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा युहन्ना 9 अध्यायबाट हामी अध्ययन गर्न गइरहेका छौं। आज विशेष गरी आज हामी बाइबल अध्ययन युहन्ना 9 अध्याय 1-7 पदसम्मबाट देख्नेछौं। यहाँ 9 अध्यायमा हामी मुख्य विषयको रूपमा देख्छौं येशूले जन्मदेखिकै अन्धोलाई यरूशलेममा दृष्टि दिनुहुन्छ। मित्र, यो कुराको याद राखौं कि हाम्रो प्रभु येशूले आफ्नो प्रवचन संसारको ज्योतिको विषयमा दिइरहनु भएको छ। उहाँले आफूलाई परमेश्वर दावी गर्नुभएकोले गर्दा यहुदीहरूले उहाँलाई मार्न चाहन्थे। यो तिनीहरूको निम्ति ईश्वर निन्दा थियो। युहन्ना 8:59 पदमा हामी देख्छौ, येशु प्रभु लुक्नुभयो र मन्दिरबाट बाहिर निस्कि जानुभयो। उहाँ यस क्रोधित उत्तेजित भीड़बाट आश्चर्यजनक उहाँ छिपिनुभयो, त्यहाँबाट फुत्त निस्कि जानुभयो। उहाँको समय अहिलेसम्म आएको थिएन, त्यसकारण तिनीहरूले आफ्नो हात उहाँमाथि उचाल्न सकेनन्। अनि अहिले यो 9 अध्यायमा उल्लेखित घटनाले अझ येशूको संसारको ज्योति प्रवचन विषयको निरन्तरताको पछ्याउँछ। प्रभु येशूको शत्रुहरू देख्न सक्दैनथे किनभने तिनीहरू आत्मिक रूपमा अन्धा थिए। अरू त के, त्यो अन्ध व्यक्तिले पनि देख्न सकेका थिएन, जबकि संसारको ज्योति तिनको बिल्कुलै अगाडि उभिनु भएको थियो। तर प्रभु येशूले आफैलाई त्यस अन्ध व्यक्तिका प्रकट गर्नलाई गइरहनु भएको छ। त्यस अन्ध मानिसले देख्न सक्नुभन्दा पहिले उहाँसँग आफ्ना आँखाहरू पूर्ण सुधार भएको हुनुपर्छ, ज्योतिको ग्रहण गर्नै पर्दछ। त्यहाँ ज्योतिको पठाउने साथै ग्रहण गर्नेवाला पनि हुनै पर्छ, होइन र? हामी आवाजको बारेमा प्रश्नको तर्क गर्ने गर्थ्यौं। यदि जंगलमा रूख ढल्छ र त्यहाँ त्यसको सुन्ने कोही पनि छैन भने के त्यहाँ आवाज हुन्छ? स्पष्ट उत्तर यो हो, त्यहाँ ध्वनि तरंगहरू हुन्छन्। तर त्यहाँ त्यो ध्वनिको टिप्ने कुनै कानहरू नभए र त्यसको व्याख्या गर्ने नभए कसैले पनि यसको आवाजको रूपमा सुन्दैन, त्यहाँ ग्रहण गर्नेवाला हुनै पर्छ। दृश्यको कमी कमजोरीको वा अन्धपनको अर्थ यो होइन कि त्यहाँ ज्योति छैन। ज्योतिले आँखाका स्थितिहरूको प्रकट गर्दछ। संसारको ज्योतिले आत्माको स्थितिको प्रकट गर्दछ। यहुदी फरिसीहरूले सोचे कि तिनीहरूले देख्थे, तर वास्तवमा तिनीहरू अन्धा थिए। धेरै वर्ष पहिले भिर्जिनिया भन्ने जग्गामा कोइला खानीको विस्फोटको कथा मलाई कसैले सुनाएको थियो। त्यस विस्फोटले भित्र खानी भित्र काम गरिरहेका कामदारीहरूलाई पूर्ण अन्धकारमा भित्रै फन्दामा पार्यो। जब बचाउ दलले कसो कसो गरेर तिनीहरू कहाँ ज्योति पुर्यायो, खानीको कामदारीहरूमध्ये एकजना जवानले भने, किन तिनीहरूले ज्योति नदिएको, उज्यालो नदिएको, वा किन प्रकाश तिनीहरूले नदिएको? ती बचाउ दलहरू सबैजना उसलाई हेरेर छक्कै परे। अनि त्यसपछि तिनीहरूले महसुस गरे कि विस्फोटले उसलाई अन्धा तुल्याएको थियो। अन्धकारमा तिनलाई थाहा थिएन कि तिनी अन्धा थिए। ज्योतिले त्यसलाई साथै तिनीहरूलाई प्रकट गरिदियो कि तिनी अन्धा थिए। यही नै येशूको तात्पर्य हो। 9:29 म संसारको इन्साफको लागि आए कि नदेख्नेहरूले देखुन् औ देख्नेहरू चाहिँ अन्धा हुन्। मित्र, ज्योतिले सत्य स्थिति वा सत्य अवस्थाको प्रकट गरिदिन्छ। ती व्यक्ति जो अन्धा छन् तर यसको महसुस गर्दैनन्, थाहा पाउन सक्छन् कि तिनीहरू वास्तवमा अन्धा हुन्। हाम्रो उत्तरदायित्व परमेश्वरको वचन दिने हो, अनि त्यहाँ नै हाम्रो उत्तरदायित्व खत्तम हुन्छ। अनि श्रोताहरूको हृदय खोलिदिने काम र उसलाई परमेश्वरको वचनको आज्ञा पालन गराउने काम पवित्र आत्माको क्रिया हो। हामीले संसारको ज्योतिलाई, जो प्रभु येशु ख्रिष्ट हुनुहुन्छ, मानिसहरू कहाँ पेश गर्नुपर्दछ। तर पवित्र आत्माले तिनीहरूका आँखाहरू खोल्नै पर्छ। कुनै व्यक्तिले हामीलाई यो भन्ला, ज्योति कहाँ छ, यसले मलाई कुनै अर्थ दिँदैन। मित्र, हामी यस्तो प्रश्न सोध्ने व्यक्तिलाई यही नै भन्न सक्छौ, तिमी अन्धा हो, तिमीलाई अन्धोपनले जकडेको छ। अर्को मानिसले हामीलाई भन्नेछ होला, तपाईंलाई धेरै धेरै धन्यवाद मलाई ज्योति देखाइदिनु भएको निम्ति। म अन्धा थिएँ तर अहिले देख्ने भएको छु। त आउनुहोस् आफ्नो वचन अध्ययनतिर अगाडि बढौं। सबभन्दा पहिले हामी देख्नेछौ येशू प्रभुले यरूशलेममा जन्मै अन्धोको आँखा खोलिदिनुभयो। युहान्न 9:1 भनिएको छ, त्यहाँबाट जाँदै गर्दा येशूले एकजना जन्मैको अन्धलाई देख्नुभयो। मित्र, हामी अगाडि देख्दछौ आश्चर्यजनक कर्मको रेकर्ड। यो मात्र हाम्रो प्रभुले जन्मैदेखिको अन्धोलाई निको पार्नुभएको रेकर्ड हो। 2 भनिएको छ, उहाँका चेलाहरूले उहाँलाई सोधे, रब्बी, कसले पाप गर्यो, यसले कि यसका आमा बाबुले र यो अन्धा जन्मियो? चेलाहरू यस व्यक्तिको रोगको कारणको प्रमाणित गर्न चाहन्छन्। तिनीहरू तर्क गर्न चाहन्छन्, को चाहिँ दोषी हो, कसले पाप गरेकोले यो भएको थियो? तिनीहरूका दिनहरूमा सम्भव त्यहाँ 4 उत्तरहरू थिए जुन तिनीहरू दिन सक्थे। त्यस समयका अन्य जातिहरू त के आज पनि पुनर्जन्ममा विश्वास गर्नेहरू थुप्रै छन्, र तिनीहरू विचार गर्थे कि यो पुनर्जन्म वा पहिलो जन्मको अवधिमा तिनीहरूले पाप गरेको कारणले परिणाम स्वरूप यो जन्मगत रोग आयो। यहुदीहरूले यो व्याख्याको कहिले पनि ग्रहण वा स्वीकार गर्दैनथे। त्यसपछि त्यहाँ वंशानुगतको तर्क वा बहस, प्रस्थान 20:5 परमेश्वरले भन्नुभयो, पिता पुर्खाका पापहरूको दण्ड तिनीहरूका सन्तानहरू तिनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनुहुनेछ। हामी थाहा पाउँछौ कि यो सम्भावत र त्यो अन्धोपना केही मामलाहरूमा आमा बुबाको पापको परिणाम हुन सक्छ। त्यसपछि त्यहाँ तेस्रो व्याख्या छ, त्यो चाहिँ हो आदमको पाप। हरेक मानव जातिका सदस्यहरूमा त्यो आदिम पुर्खा आदमको पाप सर्यो, जसले गर्दा हरेक मृत्यु र रोगतिर प्रवृत्त भएको छ। अनि अन्तिम व्याख्या छ, यहुदी रब्बीहरू विश्वास गर्थे कि बालक गर्भमै पाप गर्न सक्छ। भनिएको छ, उहाँका चेलाहरूले उहाँलाई सोधे, रब्बी, कसले पाप गर्यो, यसले कि यसका आमा बाबुले र त्यो अन्धा जन्मियो? 3:5 भनिएको छ, येशूले जवाब दिनुभयो, न त यसले पाप गर्यो न यसका आमा बाबुले, तर यो यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस्। मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ जब कसैले काम गर्न सक्दैन। म संसारमा रहन्जेल म संसारको ज्योति हुँ। येशूले ठिक उत्तर दिनु भएन जुन तिनीहरूले चाहेथे। उहाँले महत्वपूर्ण कुरा भन्नुहुन्छ कि उहाँ भन्नुहुन्छ को दोषी हो भन्ने कुरा पत्ता लगाउन कोशिश नगरेर यस मानिसलाई निको पार्नु नै महत्वपूर्ण कुरा हो। मित्र, परमेश्वरसँग बिमारको, रोगको, दुःख कष्टको र आपद विपदको अनुमति दिने आफ्नै उचित विवेकपूर्ण कारणहरू छन्। त्यसकारण किन फलना फलना व्यक्ति समस्यामा छ त्यसको प्रमाण निकाल्न कोशिश नगरौं। परमेश्वरले सधैँ हामीलाई प्रकट गरिदिनुहुन्न कि किन उहाँ यी कुराहरू हुनलाई अनुमति दिनुहुन्छ। परमेश्वरसँग आफ्नै तरिकाहरू छन् र उहाँले आफ्नै सबै कारणहरू हामीलाई बताउन इरादा गर्नुहुन्न, चाहनुहुन्न। बरु हाम्रा जीवनका कठिनका समस्याहरूमा विश्वासद्वारा हामीलाई हिँड्नलाई भन्नुहुन्छ। मलाई लाग्छ हामीले यो कुराको बुझ्न आवश्यक छ कि हाम्रा प्रभुले भनिरहनु भएको छैन कि तिनी महान भक्त आत्मिक थिए, निर्दोष वा पाप रहित थिए वा बेकारमा यो रोगले ग्रसित भइरहेका थिए। भन्नुहुन्छ 3:4 येशूले जवाब दिनुभयो, न त यसले पाप गर्यो न यसका आमा बाबुले, तर यो यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस्। मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ जब कसैले काम गर्न सक्दैन। मित्र, यो कुरा हामीले थाहा पाऊ कि परमेश्वरले तपाईँ र मलाई उहाँको महिमाको लागि सिर्जनु भएको छ। यस पृथ्वीमा हामी कोही बन्न कोशिश गर्नलाई उहाँले सिर्जनु भएन, केही बन्नलाई कोशिश गर्न उहाँले सिर्जनु भएन। उहाँले आफ्नो महिमाको निम्ति सिर्जनुभयो, बनाउनुभयो। यदि हामीले यस बिन्दुको चुकायौं भने हामी सम्पूर्ण हाम्रा सृष्टिका उद्देश्यहरूको चुकाउनेछौ। यी परीक्षा र कष्टहरू हामीका आउँदछ किनभने तिनीहरूले परमेश्वरको महिमा ल्याउन आँटेको हुन्छ। यो अन्ध मानिस उसको अन्धपनको चंगाईद्वारा परमेश्वरको महिमा ल्याउन आँटेको छ। यस अन्ध व्यक्तिले केवल देख्ने मात्र छैनन् र निश्चय नै तिनी पूरा जीवनभरि आफ्नो आँखाको दृष्टि पाएकोमा आनन्दित हुनेछन्, खुशी त हुनेछन्, तर उही समयमा तिनले येशु ख्रिष्टलाई देख्नेछन् र उहाँलाई उद्धारकर्ताको रूपमा थाहा पाउन आउनेछन्। अहिले येशुले आफ्नो प्रारम्भिक कथनतिर फर्कनुहुन्छ। पद 5 भन्नुहुन्छ, म संसारमा रहन्जेल म संसारको ज्योति हुँ। रातले सम्पूर्ण मानव जातिलाई अन्धो पार्दछ। कसैले पनि देख्न सक्दैन। ख्रिस्ट संसारको आत्मिक ज्योति हुनुहुन्छ। उहाँ बाहेक हरेक अन्धा छन्। तर जति बेलासम्म उहाँ यो पृथ्वीमा हुनुहुन्छ उहाँ संसारको ज्योति हुनुहुन्छ। आज पनि संसारमा उहाँ ज्योति हुनुहुन्छ। उहाँ पवित्र आत्माको व्यक्तिमा हामी कहाँ आउनुहुन्छ। जबसम्म परमेश्वरको पुत्रले पवित्र आत्माको माध्यमद्वारा आत्मिक कुराहरू देख्न सकौं भनी हाम्रा आँखाहरू खोल्नुहुन्न हामी अन्धो नै रहनेछौ। 6:7 भनिएको छ, यी कुरा भनेर उहाँले भुइँमा थुक्नुभयो र थुकले माटो पुछेर लेप बनाई त्यसका आँखामा लगाइदिनुभयो अनि उहाँले त्यसलाई भन्नुभयो, आओ सिलो आमको, जसको अर्थ हो पठाइएको, तलाउमा गएर पखाल। त्यसले गएर पखाल्यो र देख्ने भएर फर्क्यो। मित्र, ख्रिस्टले यस अन्ध व्यक्तिलाई छुनु परेको थियो र अन्ध मानिसले ख्रिस्टको आज्ञा पालन गर्नु परेको थियो। ख्रिस्टले हाम्रो आत्मिक दर्शनको छुनै पर्छ र मरेको आत्मिक दृष्टिको नशामा नयाँ जीवन ल्याउनै पर्छ। मित्र, यसले यो भन्दैन कि कसले पाप गर्यो, प्रश्न यो होइन। रोमी 3:23 भन्छ, सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन आएका छन्। यदि ख्रिस्टले तपाईँको आँखा छुनु भएको छैन भने तपाईँ देखिरहनु भएको छैन। आज हाम्रो मण्डलीमा ख्रिस्टियन भनाउँदा थुप्रै मानिसहरू छन् जो अन्धारू छन्। यसको तिनीहरू जान्दैनन्। मानिसहरू हामीलाई पत्र लेख्छन् र भन्छन् कि तिनीहरू महिनौदेखि हाम्रो बाइबल अध्ययन कार्यक्रम सुने, तब एक दिन अचानक तिनीहरूको आँखाहरू खोलिए र तिनीहरूले देखे। मित्र, हामीले ख्रिस्टलाई हाम्रो आँखा छुनलाई अनुमति दिनुपर्छ ताकि हामी देख्न सकौं। तपाईँले याद गर्नुभएकै होला कि ख्रिस्टले यस मानिसलाई छुनुभयो, तापनि अझ यो व्यक्तिले उहाँलाई देख्न सकेन। त्यसपछि येशूले त्यस मानिसलाई, अन्ध मानिसलाई गएर आफ्नो आँखा धुनलाई भन्नुभयो र त्यस अन्ध व्यक्तिले त्यसको आज्ञा पालन गर्यो। हामीले सोध्न सक्छौ, प्रश्न गर्न सक्छौ, किन येशूले यस व्यक्तिलाई निको पार्न यो माध्यमको प्रयोग गर्नुभयो? मलाई लाग्छ त्यहाँ थुप्रै कारणहरू छन्। पहिलो, येशु समाचारले ख्रिष्टको ईश्वरत्वको प्रस्तुत गर्दछ। तर उही समयमा यसले येशु मानिस हुनुहुन्थ्यो भन्ने तथ्यको पनि प्रस्तुत गर्दछ। येशूले केही समय पहिले मात्र आफ्नो ईश्वरत्वको दावी गर्नुभएको थियो र अहिले उहाँले अन्धो मानिसलाई छुनुहुन्छ। दोस्रो, अन्धो मानिसले यदि तिनले देख्न चाहन्छन् भने येशूको आज्ञा पालन गर्ने पर्छ। तेस्रो, येशूले तिनलाई सिलोआम भन्ने दहमा पठाउनुभयो, अनि यसको अर्थ युहानाले दिन्छन् पठाइएको। हामी देख्छौ कि त्यस दहको नामले येशू ख्रिष्ट पिताबाट पठाइनु भएको तथ्यको गवाही दिन्छ। हुनसक्छ येशूले यस व्यक्तिलाई संकेत गरिरहनु भएको छ, इशारा गरिरहनु भएको छ कि उहाँलाई पिताबाट पठाइएको हो र उहाँ उही तरिकामा उहाँले तिनलाई पनि पठाइरहनु भएको छ। त्यस अन्धो मानिसलाई देख्ने बनाउनलाई पानीको आवश्यक परेको थियो। पानीले शास्त्रको थुप्रै अनुच्छेदहरूमा परमेश्वरको वचनको प्रतिनिधित्व गर्दछ। यो मेरो दृढ विश्वास हो कि परमेश्वरको वचन बिना कति पनि कुनै विश्वासमा परिवर्तन हुन सक्दैन। पाँच, यहुदीहरूलाई गवाहीको चाहे, किनभने पद 29 तिनीहरूले भने, हामी जान्दछौ मोससित परमेश्वर बोल्नु भएको थियो, तर यसलाई त हामी जान्दैनौ, यो कहाँको हो? तिनीहरूले यस अन्धा मानिसको चंगाईद्वारा देख्नु पर्दछ कि येशू मानव चोला धारण गर्नुभएको परमेश्वर स्वयं हुनुहुन्छ जसलाई पिताबाट पठाइएको हो। मित्र, यस व्यक्तिलाई निको पार्ने विधि वा तरिका कुनै महत्वपूर्ण मामला होइन, तर निको पार्ने व्यक्ति नै महत्वपूर्ण कुरा हो, अनि ख्रिष्टले नै उसको आँखा खोलिदिनु भएको थियो। अन्धा मानिसले गर्नुपर्ने काम उहाँलाई विश्वास गर्न र आज्ञा पालन गर्नु मात्र थियो। येशूले मानिसलाई चंगाई गर्न विभिन्न विधिहरूको प्रयोग गर्नुभयो। यदि त्यो विधि स्पर्श थियो भने निको हुने व्यक्तिले जोड दिने थिए कि तिनले पाएको जस्तै हरेकले उही किसिमको अनुभवको आवश्यक पर्दछ। तिनी यसरी गाउँदै जानेथे, उहाँको हातमा वा उहाँको हातको स्पर्श ममा भन्दै। जब येशूले अरूलाई स्पर्श बेगर चंगाई गर्नुभयो, तिनीले जोड जोड यो भन्ने थिए र यो कुरामा जोड दिने थिए, कसैले कुनै कुराको अनुभव गर्न आवश्यक पर्दैन, अरू त के उहाँको स्पर्शको पनि। तिनीहरूले भने थिए तिनीहरूलाई चाहिएको कुरा येशूको वचन। तिनीहरू यसरी गाउँदै जाने थिए, केवल विश्वास गर। त्यसपछि यो अन्ध व्यक्तिले तिनीहरूलाई भन्ने थिए, तिनीहरू सबै गलतमा छन्। तिनीले भन्ने थिए, तपाईँले उहाँको स्पर्श आवश्यक पर्दछ, त्यसपछि तपाईँ दहमा गएर धुनै पर्छ। त्यसरी तिनी गाउने थिए कि हामी नदीमा भेला हुन सक्छौ कि। तपाईँ मलाई सायद यो भन्न गइरहनु भएको होला, यो पूर्ण रूपमा हास्यास्पद सिल्ली मूर्ख कुरा हो। यो निश्चय नै मूर्ख कुरा हो। म आज थुप्रै अन्धा मानिसहरूलाई जान्दछु। उद्धार पाउनलाई निश्चित विशेष धर्म अनुष्ठान र अनुभवको आवश्यकताको बारेमा तर्क गर्छन्, तर सबभन्दा महत्वपूर्ण कुरा चाहिँ ख्रिष्ट कहाँ आउनु, उहाँलाई विश्वास गर्नु र उहाँको आज्ञा पालन गर्नु हो। योना 6:37 उहाँ भन्नुहुन्छ, म कहाँ आउनेलाई म कुनै रीतिले त्याग्ने छैन। मित्र, येशू ख्रिष्ट प्रभुको व्यक्ति नै महत्वपूर्ण हो। म यस विषयलाई यहाँ नै रोकेर यस अन्ध व्यक्तिको अवस्थातिर, हामी उद्धार पाउनभन्दा पहिले पापीको रूपमा हाम्रा अवस्थाहरूसँग कसरी समरूप छ भन्ने कुरा देखाउन चाहन्छु। पहिलो, अन्ध मानिस मन्दिरबाट बाहिर थिए, परमेश्वरबाट अलग गरिएका थिए। यो कुराको याद राखौं। पौल एफिसी 2:12 भन्छन् कि हामी त्यस बेला ख्रिष्टबाट अलग, करारको प्रतिज्ञाको करारबाट बिराना र यो संसारमा परमेश्वर रहित भएका थियौं। मित्र, त्यही नै उद्धार पाउनभन्दा हरेकको अवस्था हो, परमेश्वर रहित, आशा रहित, अलग गराई हो। दोस्रो, त्यो मानिस अन्ध थियो, तिनले उद्धारकर्ताको देख्न सकेका थिएनन्। मित्र, हामी पनि ख्रिष्ट बिना अन्ध अवस्थामा थियौं। के तपाईँ उद्धार पाउनुभन्दा पहिले उहाँलाई उद्धारकर्ताको रूपमा देख्नुभएको थियो? के उहाँ तपाईँको निम्ति महान अद्भुत जन हुनुहुन्थ्यो? हामी अन्ध थियौं। तेस्रो, त्यो व्यक्ति जन्मदेखि नै अन्ध थियो। हामी पनि पापमा जन्मेका थियौं। हामी यस संसारमा पापीको रूपमा आयौं, जन्म्यौं। अनि चौथो, अन्ध मानिस सहायतादेखि बाहिर थिए, कसैले पनि उसको अन्धपनलाई निको पार्न सकिरहेका थिएन। हामी यस संसारमा आशारहित असहाय पापीहरू थियौं र कसैले पनि हामीलाई निको पारेको थिएन र निको पार्न नै सक्थ्यो। पाँचौं, अन्ध व्यक्ति भिखारी थियो।
यही कुराले थुप्रै मानिसलाई चोट पुर्याउँछ। तिनीहरू भिखारी छन् भन्ने कुराको स्वीकार गर्न घृणा गर्दछन्। तिनीहरू उद्धारको लागि दाम दिन इच्छुक छन्, तर यो बिक्रीको लागि होइन। यो कुरा याद राखौं। तपाईँ यस भिखारीले जस्तै उहाँ कहाँ उद्धारको भिख माग्दै आउनुपर्छ, परमेश्वरले यो दिनुहुन्छ। यस भिखारीले कहिले पनि उद्धारको किन्न सक्दैनथ्यो, किनभने तिनीसँग केही कुरा थिएन यस उद्धारको किन्ने। यसै 55 अध्यायको एक पदले भन्छ, यस सबै तिर्खाउने हो पानी नै आओ, रूपियाँ नहुनेहरू पनि आओ र किनेर खाओ, आओ बिना पैसा बिना दाम दाग मध्य र दूध किन। अनि छैठौं, तिनले कुनै निवेदन येशूलाई गरेनन्। अन्धवर्तीमै जोर जोर गरेर विन्ती गरिरहेको थियो र तिनी निरन्तर आग्रह गर्ने व्यक्ति थिए, तर यो अन्धो चाहिँ खाली त्यहाँ बसेका थिए। तिनले येशूलाई जान्दैनथे। तिनलाई येशू ख्रिष्टको अनुग्रह र ज्ञानमा बढ्नलाई लामो समय लाग्यो। मित्र, के तपाईँ साँच्चीकै उद्धार पाउन चाहनुहुन्थ्यो? के तपाईँ उद्धारको खोजीमा हुनुहुन्थ्यो? के तपाईँ येशू ख्रिष्टको खोजीमा हुनुहुन्थ्यो? यदि तपाईँ औसत मानिसहरू हुनुहुन्छ भने तपाईँ निश्चय नै यो गरिरहनु भएको थिएन। तपाईँ उहाँको खोजीमा हुनुहुन्नथ्यो, बरु उहाँ पो तपाईँको खोजीमा हुनुहुन्थ्यो। त्यही नै मानिसको कथा र उसको उद्धारको कथा हो। सातौं कुरा, अरूहरूद्वारा तिनलाई कुनै पनि दया र सहानुभूति देखाइएको थिएन। यहुदीहरू मन्दिरतिर जाँदा बाटोमा बसिरहेको यस असहाय व्यक्तिलाई वास्ता गर्दैनथे। चेलाहरू पनि तिनको बारेमा तर्क गर्न बहस गर्न चाहे। यस व्यक्तिलाई देखाउने सहानुभूति र दया तिनीहरूसँग कति पनि थिएन र उसको निम्ति केही गर्न तिनीहरू तयारी थिएनन्। यो नै मानव जातिको तस्विर हो। तर ख्रिष्टले हामी माथि तरस खानुहुन्छ र ख्रिष्टले मात्र हामीलाई सहायता गर्न सक्नुहुन्छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679, 98 4703569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।